مگر قدرت جن کو نمائندہ بناتی ہے، جن کو دین کا معیار بناتی ہے، جنہیں دین کا اسٹینڈرڈ بناتی ہے، ان کے لیے یہ نہیں کہتی کہ حق کے پیچھے یہ جائیں گے، جدھر کدھر یہ مڑیں گے ادھر ادھر حق مڑیں گے۔ جدھر علی مڑیں گے ادھر حق مڑے گا۔ اس کا مطلب ہے حق کو پہچاننا مشکل ہے، علی کو پہچاننا آسان ہے۔ حق کدھر جا رہا ہے؟ حق تو ایک ایکسپریس چیز ہے نا، تصور آتی ہے کہ یہ چیز حق ہے کہ نہیں، دو آدمی لو سکتے ہیں، مگر علی کو دیکھو اور حق کا فیصلہ کرو۔ مجھے بہت افسوس بھی ہوتا ہے بات اور جنگ سپریم کے معاملے میں، میں جو اس منزل پر آتا ہوں خراب جمع مدوار ہوں، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حدیث پاک ہے جناب عمار ابن یاسر رضی اللہ تعالی عنہ کے لیے کہ عمار تمہیں باغی گروہ قتل کرے گا، تم انہیں حق کی طرف بلاتے ہو گے اور وہ تمہیں باطل کی طرف بلاتے ہوں گے۔ تو بہت سے لوگ رکے رہے یہ دیکھنے کے لیے کہ اس لیے کہ مخالف نے کیا بات کہی، اس نے کہا ارے بھائی عمار ابھی علی کے ساتھ ہیں، تم دیکھ لینا پھر ہمارے ساتھ آ جائیں گے۔ سب لوگ انتظار کریں کہ عمار کدھر چلے جائیں گے۔ بعد میں جب جناب عمار کی شہادت حضرت علی کے گروہ میں ہو گئی تو کتنے لوگ ایسے تھے جن کی سمجھ میں آیا حق ادھر ہے، مگر میں کہتا ہوں کتنی کمزوری کی بات ہے کہ عمار سے حق کی شناخت کرنے کے لیے لوگ تیار ہیں، علی سے حق کی شناخت کرنے کے لیے تیار نہیں ہیں۔ جب جو عین حق ہے جہاں موجود ہے اس میں کسی دوسری چیز کے دیکھنے کی ضرورت ہی باقی نہیں رہ جاتی۔ یہ تو ویسی ہی بات ہے جو کوئی سورج کی روشنی میں بلب جلانے کی کوشش کرے کہ لاؤ بلب میں پڑھ لیں، جب سورج نکلا ہوا ہو تو کسی بلب کی ضرورت نہیں ہے۔ عمار حق کے ساتھ تو حالانکہ مخالف نے پھر وہی بات کہی، اس نے کہا بھائی اتنے بوڑھے آدمی کو، اتنے ضعیف آدمی کو اصول جو لائے وہی اس کا حاصل ہے۔ دیکھیے پولیٹیکل بیانات اسی قسم کے ہوتے ہیں جو سچے رہتے ہیں۔ دیکھتے امیر المومنین نے اس کا جو جواب عطا فرمایا، ارشاد فرمایا کہ اچھا خوب، تو گویا حمزہ کے قاتل خود رسول تھے، نہ وہ حق میں حمزہ کو لے کے آتے نہ جناب حمزہ شہید ہوتے۔ فرما دیتے محمد والے محمد، تو آج یہ کہنا ہے کہ قرآن مجید نے پروردگار عالم اپنے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نبی کو یہ حکم دے رہا ہے، واذکر اسم ربک، اپنے رب کے نام کا ذکر کرو، اپنے رب کو پکارو۔ اس سے کہا جا رہا ہے جو پکارتا ہے، اس کا مطلب ہے کہ اس کو کہہ کے ہم کو سمجھایا جا رہا ہے۔ تو یہ آیت نہ ہوتی تب بھی وہ اپنے رب کے نام کا ذکر کرتے ہیں۔ وتبتل الیہ تبتیلا، اور سب سے الگ ہو کے، سب سے ڈیٹیچڈ ہو کے، سب سے کٹ کے اسی رب کے ہو رہو۔ اچھا ہم ہمارا یقین ہے کہ پیغمبر نے دونوں کام کیے، اسی کو پکارا، اسی کے اس کے نام کو آواز دی، اسی کے تمام جو اسماء ہیں اور جو سب اچھے اسماء ہیں اور سب حسین ہیں انہیں نے آواز دی، اور کسی سے پیغمبر نے رابطہ نہیں رکھا، سب سے کٹ کے اسی کے ہو رہے ہیں۔ یعنی یہ مطلب نہیں کہ انہوں نے کسی دوست کو دوست نہیں سمجھا، بیٹے کو بیٹی کو بیٹی نہیں سمجھا، نواسے کو نواسا نہیں، سب کو سمجھا مگر اللہ کے رابطے سے۔ جس کو بھی مانا اللہ کے رابطے سے مانا، اصل بات ذات پروردگار ہے، اس کی بات اگر کوئی ٹکراؤ اس سے ہو جائے تو کوئی رشتہ رشتہ نہیں۔ اگر رسول خالی چچا کو مانتے ہوتے تو ابو لہب بھی رسول کا چچا ہی تھا، صرف چچا کو مانتے ہوتے تو وہ بھی چچا تھا۔ تو کسی کو ماننا اور کسی کو نہ ماننا اب یہ نہ کہیے گا، کرم بات آ گئی تو آپ کے سامنے عرض کر دوں کہ یہ نہ کہیے گا کہ کسی کا خیال کرتے ہیں تو چچا تھے اس لیے محبت میں خیال کرتے تھے، خاندانی رشتہ داری تھی تو ابو لہب کا بھی خیال ہونا چاہیے۔ مگر پیغمبر نے کسی کو اس کی رحلت کے بعد بھی بہت یاد کیا، کبھی پانی برس جائے تو اس کے قصیدے کو یاد کر رہے ہیں، کیا کہا تھا میرے چچا نے کہو۔ اس طرح سے یاد کرنا اس بات کی دلیل ہے کہ محسن کے احسان کو یاد رکھا جائے۔ ہمارے بنارس میں کرا ہوئی تھی، بات یاد آ گئی تو آپ سے کروں کہ اس نے طرح کے اعتبار سے شیر کہا تھا، ایک سنی شاعر نے، اہل برادر اہل سنت شاعر نے جو شیر کہا تھا وہ تھا کہ ہے کافر کے لیے دارِ امام دارِ ابو سفیان، فتح مکہ کے موقع پر رسول نے، ہے کافر کے لیے دارِ امام دارِ ابو سفیان، پیغمبر کے لیے مامن ہے دامانِ ابو طالب۔ اللہ کے رشتے اور نسبت کے پابند ہیں، اللہ چاہتا ہے تو رشتہ ہوتا ہے. اسی لیے عصمت کے اس سلسلے کو قدرت نے نمائندہ بنایا تاکہ کسی غلطی کا امکان نہ رہے، ان کو دیکھو اور ان کے نقش قدم سے بھی ان کا فیصلہ کرو، کیونکہ قرآن جو کچھ کہے گا اس کی عملی تصویر یہ پیش کریں گے. دیکھیں جینے علی بھائی، اب میں اکثر اس واقعے میں کبھی کبھی ذکر بھی کرتا ہوں اپنے بچوں کو سمجھانے کے لیے، وہ اس لیے بتا دوں آپ کے سامنے کہ کیا غلطی ہوتی ہے. وہ ایک واقعہ یہ ہے کہ ایک مولوی صاحب ایک گاؤں میں تبلیغ کے لیے تشریف لے گئے. اچھی بات ہے، تبلیغ کرنا لوگوں کو صحیح راستہ بتانا ہے. کئی سو آدمیوں کا گاؤں اور لوگوں کو نہ نماز معلوم، نہ روزہ، نہ وضو، وضو بھی نہیں جانتے کیسے وضو کیا جاتا ہے. تو مولوی صاحب کو ایک اچھا ٹارگیٹ مل گیا کہ اتنے لوگوں کو ایک ساتھ ہی راہ راست کی ہدایت کر دی جائے گی. اس یہ سوچ کر کے انہوں نے حضرت کہاں سب کو اردو سکھائے، پوچھا یہاں کوئی تالاب والاب ہے، گاؤں میں تالاب ملی جائے گا، تالاب کے کنارے چلو، ایک طرف میں بیٹھوں گا اردو کروں گا، جیسے جیسے کروں اور جو جو کروں تم دیکھتے رہنا، ویسے ہی ویسے تم کرنا، سب لوگوں کو چار پانچ سو آدمی ایک ساتھ اردو سیکھ جائے گا. بولے صاحب نے سب کو سامنے بٹھلایا، اردو شروع کیا. اچھا وہ کوئی بنا ہوا گھاٹ واٹ تو تھا نہیں، وہ بھی کوئی بہت ایکسپرٹ نہیں تھے. وضو کے آخری قدم پر جب آخری اسٹیپ تھا تو ان کا پیر پھسل گیا، یہ پانی کے اندر چلے گئے. وہ مجمع جو بیچارا سیکھ رہا تھا اسے یہ نہیں معلوم ہوا کہ حادثہ ہو گیا، وہ سمجھا وضو ہے، تو سب کے سب انہوں نے پتہ لگا دیا. اچھا مولوی صاحب چلاتے ہیں بچاؤ بچاؤ، تو وہ سمجھتے ہیں وضو میں یہ بھی کہا جاتا ہے بچاؤ، اللہ کو بتایا جائے، اللہ کو خلق کیا جائے. بہت دیر بعد لوگوں کی سمجھ میں آیا کہ مولوی صاحب کا وضو ختم ہو گیا، اس میں ایک ایکسیڈنٹ ہو گیا، حادثہ ہو گیا، مولانا کو اس میں سے نکالنا ہے. میں اس بات کو صرف اس لیے کہتا ہوں، یہ بات نہیں کہ سکھانا نہیں چاہیے، سکھانا چاہیے، لیکن یہی خطرہ درپیش ہوتا ہے کہ اگر انسان کا قدم ایک وضو سکھانے میں پھسل جائے تو جو لوگ ان کا اتباع کر رہے ہیں وہ سب جان بوجھ کے اسی کا کو فالو کرنا شروع کر دیتے ہیں. اگر پوری شریعت اس طرح حوالے کر دی جائے بنا کے نا، اس لیے عصمت کی ضرورت ہوتی ہے. عصمت کی روشنی کی ضرورت اسلام کو اس لیے ہے، وہ ایسا جو پھسلے نہیں. اور اگر کوئی پھسل رہا ہو خالی اس کا نام لینے طرف جائے، یا علی کہے تو گرتے گرتے بشر سمجھ جاتا ہے اس کے پھسلنے کا. اب صاحبان نظر تشریف فرما، دیکھیے اتفاق سے بات کے کنارے سے یاد آ گیا، مقبول قصہ یاد آ گیا اسی موقع پر، بدر کے موقع پر، بدر کی جو لڑائی ہوئی ہے، جنگ بدر جسے کہتے ہیں. بدر ایک شخص کا نام تھا، اس نے ایک کنواں بنایا تھا، اس وہ کنواں جہاں پر تھا اس کی وجہ سے وہ میدان بدر کہلاتا تھا. جنگ بدر بھی اسی لیے کہلاتی ہے، بدر ویسے تو چاند کو کہتے ہیں، آپ کہیں چاند کو عربی میں بدر کہتے ہیں، جب وہ تین چار پانچ دن پرانا ہو جائے تھوڑا سا وہ لے لیں، ہلال سے وہ بدر میں کنورٹ ہو جاتا ہے، بدل جاتا ہے، لیکن بدر ایک انسان کا نام ہے، اس کے نام سے وہاں کنواں تھا. اسی لیے جنگ بدر کو بدر کہتے ہیں. یہ لڑائی 17 رمضان یا 19 رمضان کو ہوئی، تو یا تو وہ 16 رمضان کی رات تھی دن گزار کے، یا 18 رمضان کی رات تھی دن گزار کے، جب رسول اللہ تقریباً ٹوٹل 313 آدمیوں کے ساتھ وہاں پہنچے تھے. اب جو قصہ ہے پوری بدر کی لڑائی نہیں، میں جو بات کہنا چاہتا ہوں، اب وہاں پہنچ تو گئے لیکن جب یہ پہنچے ہوں گے شام وام ہو گئی ہے، بادل چھائے ہوئے تھے کیونکہ رات میں بارش بھی ہوئی ہے اور جو پانی وانی بھرا گیا ہے تاریخی طور پر، تو بارش کی وجہ سے بارش تب تک ہوئی نہیں تھی، پانی نہیں ہے. یا رسول اللہ کیا کرے، یعنی امت وہ ہے جو پیغمبر سے مدد مانگتی ہے مدد کرتی نہیں ہے. ارے بھائی پانی نہیں ہے تو پانی کا انتظام کرے، رسول اللہ کا کام نہیں کرے، ہم سب لوگ ابھی بتائیے، ہم سارا مجمع ہم سے کہ مولانا یہاں پانی نہیں ہے، تو ہمیں غصہ آئے گا نا، بھیا پانی کی ضرورت ہمیں ہوگا تم بھی لاؤ، ہم تمہارے لیے پانی نہیں دیں. اور ہمارے جوان کبھی ہمارے جوان ہو، دوست ہو، عزیز ہو، ہم جہاں بھی جاتے ہیں تو کوئی ذرا بھی زحمت نہیں ہونے دیتے، تو کم سے کم رسول اللہ صلی اللہ علیہ وسلم کے لیے امت یہ تو ہے خود، اور پھر امت کو تو اختیار بھی ہے اتنے لوگ جمع ہیں شورا کریں، پانی کیسے مہیا ہوگا اس کا شورا کر لیا جائے، اور شورا جب ہوتا ہے تو نتیجہ صحیح نہیں نکلتا ہے. قرآن کہہ رہا ہے شورا کرو، شورا ہو گیا پانی مل جائے، یا چار ہونا پانی نہیں ہے. رسول اللہ کے پاس بھی لیبے کے ایک ہی آدمی ہو, جنگ ہو تو تلوار لے کے چلے جاؤ, پانی نہیں ہے تو جاؤ صفائی کرو, پانی کا انتظام کرو. رسول اللہ نے حکم دیا یار ہی جاؤ پانی کا انتظام کرو. اب انہوں نے کہیں جا رات بہت ہو گئی اندھیرا ہے, حضور کو ایک آس واس کر. ارے وہ کہتے بھی کیا, ان کو کہنا بھی نہیں چاہیے تھا, نور کو کسی دوسرے نور کی ضرورت ہی نہیں ہوتی, نور کیا چاہے گا. تو اچھا میں یہ پھر کہتا ہوں علی جا رہے تھے, آپ کو بتائیے اگر کوئی چیز کہیں کوئی رات کے وقت میں جا رہا ہو, کوئی خطرہ ہو, کچھ ہو, آپ ایک نئی جگہ پر آئے ہیں تو پانی کی تلاش ہے تو دس پانچ آدمی ساتھ چلے جائیں, مگر ہمیں یہ نہیں ملتا. ہمیں ممنی مسیرہ لے کر جائے جو بھی گھر سے پانی ڈالنے کے لیے جائے. کیونکہ یہ ساخت نہیں ہوتی تھی, یہ ٹائٹ نہیں ہوتی تھی کہ رسی ڈالی اور پانی کھینچ لیا. اس زمانے میں عرب کے کنوؤں میں پتھر سے آپ کیا کیا کہتے ہیں کھانچے بنے ہوتے تھے, بیچ بیچ میں کٹا ہوتا تھا اور آدمی کو کھانچے میں پیر پھنسا کے ہاتھ پکڑ کے اترنا پڑتا تھا اور پانی بھر کے پھر انہیں کھانچوں سے واپس آنا ہے. دیکھیے یہ جو گرائی ہے یہ بہت بات کا ڈیولپمنٹ ہے. جناب فاطمہ کے گھر میں بھی کنواں تھا اور وہ بی بی جب پانی بھرتی تھی تو نبی صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ اتنا پانی یعنی وہ رسی جو کھینچی جاتی تھی کہ آپ کے سینے پر سیاہ نشان پڑ گئے تھے پانی بھرنے سے. مگر کبھی آپ نے شکایت نہیں کی, امام نبی صلی اللہ علیہ وسلم نے فرمایا ہے ہمیشہ پندرہ پیشانی سے کام فرماتے ہیں. تو وہاں پر اس نے پانی بھرا اور پانی بھر کے چلے. آپ بتائیے کوئی انسان اتنے خطرے میں اپنے عزیز بھائی کو ڈال دے, نفس کو ڈال دے, ممکن ہے؟ مگر رسول اللہ جانتے ہیں. میں کہتا ہوں یا رسول اللہ اگر پیر پھسل جائے تو شاید پیغمبر کہے کہ ابھی تو نے اپنے امام کو پہچانا ہی نہیں. ارے وہ پیر پھسل جائے تو پھر امام ہی نہ رہ جائے, تو پیر پھسلنے کا کیا سوال ہے؟ امیر المومنین نے مشکل کا پانی بھرا لے کے چلے. بہت دیر ہو گئی آپ کو آنے, وہاں لوگ انتظار کر رہے ہیں اور دیر بھی ہو گئی. جب یہاں یاری کہتے ہیں اور فریکشن آف سیکنڈ میں آ جاتے ہیں تو وہاں ایک مشکلہ پانی لانے میں دیر اتنی لگ جائے. تاجر دیر ہو گئی آپ پہنچے, اسے یاد رسول اللہ نے پوچھا یاری بہت دیر کر دی پانی لانے میں. امیر المومنین نے فرمایا یا رسول اللہ میں چلا تو تین مرتبہ آندھی آئی, تین مرتبہ ایسی آندھی آئی کہ مجھ کو رک جانا. تمہیں معلوم ہے آندھی کیوں آئی؟ ارے امام نے یہ نہیں کہا نہیں میں نہیں جانتا. ارے جو سلیمی سلیمی کہتا ہو وہ کہے میں نہیں جانتا, مگر ادب و احترام کیا ہے کہ اللہ کا رسول بہتر جانتا ہے. وہ پوری امت رسول اللہ کو پڑھانے کی کوشش کرتی تھی. امیر المومنین نے کبھی پچھڑا نہیں دیا جب تک حضور نے پوچھا نہیں. اللہ کا رسول بہتر جانتا ہے اور یہ وہ موقع بھی تھا اس لیے کہ اپنا قصیدہ اپنے منہ سے اچھا بھی نہیں لگتا. رسول اللہ نے فرمایا جب تم پانی بھر کے چلے اس اندھیری رات میں کنویں میں اترے تو اللہ سے یہ ادا اتنی پسند آئی کہ اللہ نے جبرائیل کو حکم دیا کہ وہ 1000 فرشتوں کے ساتھ جائے اور تم کو سلام کرے. پھر اس کے بعد حکم دیا دوسرے فرشتے کو اسرافیل کو حکم دیا جائے اور وہ تم کو سلام کرے 1000 فرشتوں کے ساتھ. پھر میکائیل کو حکم دیا کہ 1000 فرشتوں کے ساتھ جا کر تم کو سلام کرے. یہ جو تین آندھیاں تھیں وہ ان فرشتوں کے آنے کی وجہ سے تھیں. ابھی وہ انہیں نہیں ملتا, میں نہیں جانتا کیوں نہیں جانتے. ابھی سلام کا فائدہ کیا, انہوں نے سلام کیا, جس کو سلام کیا اسے پتا نہیں. علی ابن ابی طالب صلوات اللہ علیہ وسلم 3,000 फरिश्ते सलाम करने आते हैं तो आपकी पूरी जिंदगी की फजीलत का कोई हिस्सा कर ही नहीं सकता कि बयान कर सके। ये तो आज ये करना है कि जाहिरी तौर पर भी नुमाइंदे इलाही को ऐसा होना चाहिए कि किसी गलती का कोई इम्कान न रहे, खाली गलती का इम्कान न रहे बल्कि अल्लाह के रसूल को इतना इत्मीनान रहे कि इससे गलती नहीं हो सकती। ऐसा हो तो उसे नुमाइंदा इस्लाम बनाया जाए। ये जो करेगा गलत होने का सवाल नहीं पैदा होता। इसलिए हम चाहते हैं कि इस्लाम का जायजा हमेशा इस्मत की रोशनी में लिया जाए। ये मुझे नहीं कहता कि बाकी लोग काबिल इकराम नहीं, भैया हमारे क्या हुक्म है कि तुम्हारे माँ बाप जो कहें उसकी बात करो, मगर अम्मा कह रही है सुबह की नमाज में खंडक बहुत है, लव लव को वजू न करो, नमाज न पढ़ो, किताब खत्म, साफ हो गई। मैंने अम्मा की जरूरत क्या हुक्म लगा दें। इसलिए माँ का जो हुक्म है, बाप का जो हुक्म है, हमेशा उसके लिए जो स्टैंडर्ड है, जो मेयार है, वो मोहम्मद वाले मोहम्मद की सीरत रहेगी। जब तक वालिदैन का कौल और फेल उनकी सीरत के मुताबिक होगा काबिल अमल होगा। उस्ताद जब का हुक्म जब तक उनकी सीरत के मुताबिक काबिल अमल, सहाबाए किराम का कौल अमल और फेल जब तक इनकी सीरत के मुताबिक काबिल अमल। आप बताइए रसूलुल्लाह आवाज दे रहे कहां चले जा रहे हो रुको, और वो आदमी न रुके तो कितना ही मोहतरम क्यों ना हो तो हम उसके पीछे जाए कि रसूल के हुक्म पर खड़े हो जाए। चले हम किसके पीछे जाए, पैगंबर आवाज दे रहा है, ए हुजूर पैगंबर की आवाज आदमी न सुने न सुने। जनाब इब्राहिम अलैहिस्सलाम के परिंदों के वाकये में मिलता है कि आपने टुकड़े टुकड़े कर दिया, अल्लाह ने हुक्म दिया पुकारो, पुकारने के लिए जैसे ही आवाज लगाई पुकारो तो सारे रेजे दौड़ करके परिंदे बनने लगे। ये है जया नबी अगर आवाज दे तो जानवर भी लब्बैक कहता है, मासूम आवाज दे तो दरख्त चला आता है। तो इसका मतलब है अगर नबी की आवाज पर कोई न पलटे तो वो दरख्त से बदतर है, पत्थर से बदतर है, जानवर से बदतर है। इसीलिए किसी का इत्तेबा, किसी की तकलीफ, अगर अभी भी तकलीफ होगी लेकिन अगर उलमा हुक्म लगाने लगे ईमान के खिलाफ तो थोड़ी तकलीफ होगी। भाई एक से एक आलिम गुजरे न जाने कितनी, ऐसे ऐसे आलिम गुजरे और ऐसे ऐसे की उन्होंने वकालत की कि जिनको 50 साल बहुत पढ़ाते हैं मगर उनकी वकालत करते हैं, उनके घर मजबूर है तो हर आदमी की बात थोड़ी मान ली जाएगी। ऐसा नहीं कि इब्लीस के पास इल्म नहीं था, शैतान जानता नहीं था, जानना और बात है और उसकी बात को मानना और बात है। बात तब मानी जाएगी जब स्टैंडर्ड और मेयार के मुताबिक। इसीलिए देखिए मेयार क्या करार दिया गया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो बात इरशाद फरमाई क्या कही, सुनकर भी यहां पर तो मान लिया पैगंबर न जाने की मेरी उम्मत का क्या हाल होगा, वो मुझे न जाने तो फिर हमारे पैगंबर क्या, वो 1,000 साल बाद या 10,000 साल बाद भी जो आएगा उसको पहचानते हो जानते हो। क्या कहा इन्नी कारकल फी उम्मतिन किताब अल्लाह व इत्तबाअ अहले बैती, स्टैंडर्ड देकर जा रहा हूं तुमको। तुम्हारे दरमियान दो बसनी चीजें गर्वकद चीजें छोड़ रहा हूं, एक अपनी किताब और दूसरे अपनी इज्जत अहले बैत। ये भी साफ कर दिया, ये मालूम हो जाए कि इतना में ज्यादा फैलाने की कोशिश न की जाए। इतना की अहले बैती मालूम तमस्क तुम मेहमान लम तजिल्लू वादी अबदा, अगर तुम इन दोनों से तमस्क रखोगे, इन दोनों से जुड़ जाओगे तो अबदी तौर पर तुम्हें इतना दी जाती गुमराह नहीं होगे। वल्लाही अब तरका हत्ता यरदा अलैय अलहौद, ये दोनों एक दूसरे से हरगिज हरगिज अलग नहीं होंगे जब तक मेरे पास होंगे तो ऐसे पहुंच न जाए। कहीं किसी और को मेयार पैगंबर ने बनाया ही नहीं। अगर पैगंबर ने मेयार बनाया, थोड़ी देर को बताइए, जब पैगंबर ने ये आवाज दी मैं तुम्हारे दरमियान गराकत और चीजें छोड़ रहा हूं तो पहले मुखातिब कौन लोग हैं हमसे, अरे जिनसे बात कर रहे थे वो वही थे जो सब सामने मौजूद थे, बात हमसे कह रहे हैं और वो पुकार उनको नहीं। मैं तुम्हारे दरमियान छोड़ रहा हूं जो जो रसूलुल्लाह के वहदत के वक्त इस जमाने में मौजूद है उनसे कहा जा रहा है इन दोनों से तमस्क रहेगा तो गुमराह नहीं होगे। हम तो बाद वाले हैं जो हमसे कहा जा रहा है, पहले तो वही मेरे सामने मौजूद हैं, तो जिसके लिए खतरा गुमराही का है वो दूसरे को राह नजात क्या दिखाएगा। सलावत अलैहि व सल्लम। صحیح معاملہ مکاتب ہو سب کے اصول ہے کہ بنیاد قرار دیا گیا قرآن.
ہاں بالکل ہے,
مگر اب قرآن میں دیکھیے ڈیٹیلس نہیں ہوتے. قرآن بہت ہی بریلٹی کے ساتھ اجمال کے ساتھ بات کرتا ہے, تفصیل نہیں. قرآن اگر خالی قرآن لے لیا جائے تو نہ نماز ہو پائے گی, نہ روزہ رکھا جا سکتا ہے, نہ زکات دی جا پائے گی, نہ حج خالی ہوگا حج کرو نہ حج ہو پائے گا. ہر چیز کے لیے قرآن نے, اس لیے کہ امت کا جب سنت کے ساتھ یہ حال ہے تو اگر سب بتا دیا جائے گا تو رسول اللہ کی زندگی میں سو گئی کہ پیغمبر صلی اللہ علیہ وسلم کی ضرورت برقرار رہے. قرآن کا کو سپلیمنٹ کرتی ہے سنت, کہ سنت کے بغیر کسی کا کام نہیں چلے گا, سنت سپلیمنٹ کرتی ہے. پیغمبر کی سنت کو علماء اسلام نے بانٹا کہ بھائی تین طرح کی ہو سکتی ہے. ایک ہے سنت القول, یعنی پیغمبر نے جو کچھ کہا, جو پیغمبر کا قول ہے, جو فرمان ہے, وہ سنت ہے. مثال من ان کو مولا ہو, بھائی ہم تو جو ہمیں سب سے اچھی مثال لگے گی وہی دیں گے. من ان کو مولا ہو بہاجا علی بن مولا, یہ سنت القول ہے. سنت الفعل, جس میں پیغمبر نے کچھ کیا ہو تو اگر ہاتھوں پر بلند کیا ہے تو یہاں سنت القول بھی ہے, سنت الفعل بھی ہے, یہ کیا پیغمبر. تیسری سنت ہوتی ہے سنت التقریر. تقریر کے معنی اسپیچ میں, اسپیچ نہیں ہے, تقریر اقرار سے ہے. یعنی رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی ذات والا صفات پرسنل اتھارٹی ہے, انہیں پوری امت پر اختیار حاصل ہے. تو اگر ان کے سامنے کچھ کہا گیا یا ان کے سامنے کچھ کیا گیا اور پیغمبر نے اس پر کوئی اعتراض نہیں کیا تو وہ بھی سنت ہے. کسی نے کچھ کہا اور پیغمبر نے رد نہیں کیا تو سنت ہو جائے گی. کسی نے کوئی بات کی, پیغمبر کے سامنے کوئی طریقہ اختیار کیا اور پیغمبر نے اسے رد نہیں کیا تو سنت بن جائے گی. یہ اصول ہے. تو اس کا مطلب یہ ہے کہ دوسرے بھی قابل احترام ہیں اگر ان کے عمل کو معصوم کی طرف سے اپروول مل جائے. اپروول مل جائے گا تو قابل احترام رہیں گے, ان کو ہم لوگ مانیں گے کہ ہاں صاحب اس عمل کے اعتبار سے یہ صحیح ہوا. یہ اسلام کا اصول ہے جو قرآن اور سنت میں دیا گیا. آپ خالی قرآن اور سنت کو مان لیجیے, ہمیں قرآن اور سنت کو مان لیجیے. دیکھیے غلطی میں کہتا ہوں کبھی کبھی بڑی نیک نیتی سے غلطی ہوتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم کے اٹھنے کے بعد دنیا سے رخصت ہو گئے پیغمبر. کچھ لوگوں نے پیغمبر کی حدیثیں پیغمبر نے کیا کیا کہا محبت میں لکھ لی. ام المومنین کے پاس بھی 500 حدیثیں تھیں لکھی ہوئی پیغمبر کی. اب دیے گئے نیک نیتی یہی ہے. اب غور کرنا شروع کیا اپنی عقل سے آدمی نے کہ بھائی رسول اللہ نے تو اپنی سنت خود کبھی جمع نہیں کی, تو جو کام پیغمبر نے نہیں کیا وہ ہم کیسے کریں. اس لیے سنت کا لکھنا صحیح نہیں ہے. قرآن تو پیغمبر نے لکھوایا, سنت کو چونکہ نہیں لکھوایا اس لیے لکھوانا خود خلاف سنت ہے. دیکھنا اب کتنی دور سے معاملہ ہو گیا, سکھ گئی. نتیجتاً سنت کا طریقہ یہ شروع ہو گیا, الف میں بے سے کہا, بے میں سین سے کہا, سین میں جون سے کہا, جون میں کے سے کہا, زبانی بیان ہونے لگی. یہ طریقہ اسی لیے ہوا, وہ 500 حدیثیں جلا دی گئی ام المومنین کے پاس تھی کہ رسول اللہ نے سن کر جمع نہیں کیا. ارے بہت بزرگ شخصیتوں میں ملتا ہے, کبھی تربوز نہیں کھاتے تھے, انہوں نے تربوز نہیں کھایا. کیوں نہیں کھایا؟ رسول اللہ کو نہیں ملتا پیغمبر کی سیرت میں کہ انہوں نے کبھی تربوز کھایا ہو. وہ تو کبھی کراچی بھی نہ آتے کیونکہ رسول اللہ کراچی بھی ہے. کبھی ہوائی جہاز پر نہ بیٹھے, رسول اللہ ہوائی جہاز پر نہیں بیٹھے. کبھی بجلی کی روشنی میں نہیں بیٹھتے کیوں بیٹھے؟ کیونکہ رسول اللہ بجلی کی روشنی میں نہیں بیٹھے. بس پر نہیں بیٹھتے, ٹرین پر نہیں بیٹھتے, ٹیلی فون سے بات نہیں کرتے, موبائل سے ہزاروں دن دور رہتے, رسول اللہ کے پاس نہیں تھا. یہ تو سب زمانے کے اعتبار سے ہوتا ہے نا. سنت تو ایک روح کا نام ہے بھائی. ایک بار آدمی ایک آدمی کو پکارتا تھا جب رسول اللہ خطبہ دیتے تھے, جیسے آپ نے غدیر کا خطبہ دیا. اس وقت طریقہ یہ تھا کہ پیغمبر نہیں سیکھتے تھے, پیغمبر بولتے تھے اور ایک آدمی قریب میں بیٹھا رہتا تھا جس کی آواز بہت دور تک جاتی تھی. جو تو پیغمبر نے کہا وہ زور سے بولتا تھا, یعنی رسول اللہ کا لاؤڈ اسپیکر ہوتا تھا. یہ طریقہ تھا. اور آج لاؤڈ اسپیکر اگر آج رسول اللہ صلی اللہ علیہ وسلم تقریر فرمائے تو اس کو کیوں رکھیں گے کہ ایک کام کے لیے دو منٹ جائے, جس کام کو ایک منٹ میں کر سکتے ہیں. تو لاؤڈ اسپیکر سے بات کریں, آئیے کیسی تو سنت نہیں جمع ہوئی. की 100 साल बाद लिखी गई। अब मैं कहता हूँ दो बातों में से एक बात खाली नहीं, या पहली बात सही थी या दूसरी बात सही है। सुन्नत का लिखना तय हुआ सही नहीं है। 100 साल के बाद ये सारे कलेक्शन सही, बुखारी सही, मुस्लिम सही, तिर्मिज़ी या शिया कलेक्शन, उसूल काफी, बिहारुल अनवार, ये सब कलेक्शन जो है बाद में आए। तो मैं ये कहता हूँ खैर मिल्लत जाफरिया में बाद में आए तो बेचारे पहले अपना सर बचा रहे थे तो वहाँ हदीस लिखते। तो जो आदमी मुसीबत में फंसा हुआ जान बचाए उससे क्या शिकायत करे, तुमने ये नहीं लिखा, तुमने वो। वैसे हदीस का सबसे पहला कलेक्शन अमीरुल मोमिनीन अली बिन अबी तालिब के जमाने में लिखा गया, सबसे पहला कलेक्शन। उसका सबूत, उसका एविडेंस मौजूद है, जो पहला कलेक्शन है वो अमीरुल मोमिनीन के जमाने का। लेकिन मैं कह रहा हूं कि नहीं लिखी गई, बाद में लिखी गई, तो जो लिखने वाले मुहद्दिसीन हैं इनको गलत कहें, वे सही कहें। मैं किसी उनको भी गलत नहीं कहूंगा, उनको भी गलत कहूंगा। मैं कहता हूं हम आदमी हैं, तो अगर हम मासूम नहीं होते तो हमारी राय गलत भी होती है, वो गलत हो गई। लेकिन अगर राय गलत होती है तो फिर ये भी मान लीजिए कि इस गलत राय को सही करने के लिए हर मौके पर इस्मत की हिदायत की जरूरत बाकी है। वो कितनी बरगुजीदा शख्सियत क्यों न हो, उसे इस्मत का अप्रूवल चाहिए, तस्दीक चाहिए। सलावत जमा मदवाले चला ये है बात, तो वैसे आए कुछ साथ 6 बड़ी किताबें हैं जिनमें हजारों की तादाद में बराबराने अगर सुन रखी है, किताबें मौजूद के हदीसें मौजूद हैं, हम सब लोगों के पास होती हैं। ये एक अजीब बात है, हमारी किताब दूसरों के पास नहीं होती, दूसरों की किताब हमारे पास होती है। भाई जो उसको सही मुकदमा लगने वाला होता है वो खबर रखता है कि किसके पास कौन सा कागज है। हमारा तो भाई मुकदमे का मामला है तो हम सारा मुकदमा अपना मजबूत रखते हैं कागज से, हमारे पास होती है। हमारे यहाँ सब जगह उलमा के पास लाइब्रेरी हो गए, अगर यहाँ कोई लाइब्रेरी होगी तो उसमें भी होगी। तो अब उसमें मौजूद है सही बुखारी, सही मुस्लिम, जामे तिर्मिज़ी, सुनन अबू दाऊद, सुनन नसाई, सुनन इब्ने माजा, इसके बड़ी महत्वपूर्ण किताबें, बहुत अहम मौजूद है। इसके अलावा इसी स्टैंडर्ड की वो हदीसें जो सही मुस्लिम में सही बुखारी में होनी चाहिए और इत्तेफाक से नहीं है या किसी मकसद से नहीं है, उसको मुस्तदर के बैन सहीहैन में इमाम हाकिम ने रखा है। जैसे ये हदीस इस यानी मेयार के एतबार से जिस भी मेयार तक जमा की गई है मुस्तदर के बैन सहीहैन में मौजूद है, अला दारुल हिकमा व अलीयुन बाबुहा। रसूलुल्लाह ने फरमाया मैं हिकमत का घर हूं और अली उसका दरवाजा है। ये हदीस मौजूद है मुस्तदर में। तो ये इतने कलेक्शन सब हदीस के हैं। आपको जो तवज्जो दिलाना चाहता हूं आखिर में वो इस बात पर बताइए, हदीस में किसी बिल्कुल वो सही है। देखिए इस एक तो ये हुआ कि जब 100 साल बाद ये हदीसें जमा हुई तो इसमें फैब्रिकेशन बहुत हुआ, ये काम शुरू हुआ कि हदीसें बनाओ गढ़ो। इनमें अभी नौजा एक शब्द गुजरा है तो पकड़ा गया हदीस के गढ़ने के लिए, बनाने के लिए। हुजूर ने नहीं कहा, वो कह रहा हूं हुजूर ने कहा। अरे वजीर आजम फला वजीर आजम मर गया, हमारे हिंदुस्तान में वजीर आजम मर जाता है जब ना, तो उसके जितने साथी होते हैं वो उसके नाम से कहते हैं जिस बेचारे के खाबो ख्याल में दिल्ली। अब वो आके नहीं थोड़ी कह सकता, मैंने नहीं कहा था। तो उन्होंने भी इब्ने अबी रौजा का उनको गिरफ्तार किया गया, उन्होंने कहा मैंने ऐसी हदीसें गढ़ी हैं जिनमें हजार गढ़ी हुई हदीसें ऐसी हैं जिनको असली से पहचानी नहीं सकते कि असली नहीं है। मैं तो काम कमाल का आदमी हूँ, कैसी होगी चलो मालूम, असली नकली का फर्क ही नहीं मालूम होगा। कल मैं इंशाल्लाह का मौका हुआ तो बताऊंगा कि कैसे उसे जांचा जाता है हदीसों। लेकिन हम कहते हैं थोड़ी देर को मान लीजिए सब जो हदीसें सही हैं, उलमा इल्म रिजाल से फैसला करें कि ये हदीस रसूलुल्लाह की बिल्कुल सही है, तो वो आपको क्या खबर देती है? हुजूर ने ये कहा था इस हालत में, क्या हुजूर ने इस हालत में ये किया था? सारी हदीसें माजी की खबर देती हैं, पास्ट की। यही तो बताए मैं ये कदीर के मौके पर रसूल ने यह कहा, मुबाहले के मौके पर रसूल ने यह कहा या ये किया, यही है। कोई भी सही हदीस है बिल्कुल सच्ची हदीस है, मगर बयान इसके अलावा दूसरा नहीं होगा। अच्छा अब मैं कहता हूं चलिए एक मुहद्दिस साहब है वो फैसला करे। रसूलुल्लाह मक्के की 13 साल जिंदगी में बिल्कुल खामोश रहे, तबलीग करते रहे, रसूल के पास ज्यादती होती रही, न कभी तलवार उठाई, न किसी से लड़े, बल्कि आप लोग अपने शर के लिए अपने साथियों को वहां से निकाल लिया और हिजरत कर गए। मदीने आने के बाद भी आपने कोई जंगी तैयारी नहीं की, बद्र की लड़ाई में जंगी तैयारी होती तो 6 तलवारें ना होती। बद्र में 313 आदमियों के पास 6 या 8 तलवारें थी, 3 घोड़े थे, ये कुल तैयारी थी। 70 ऊंट लड़ाई की सवारी होती थी, वो तो बद्र 75 किलोमीटर मदीने से है, आने के लिए उसकी जरूरत नहीं होगी। जब तक आने वाले और तीन जगह थी, तीन आदमी जरा पोज बाकी बगैर जरा के थे पत्र में, जबकि उधर से आने वाले 600 जरा पोज थे, 100 घोड़े थे, सबके पास तलवार थी। तो रसूलुल्लाह की कोई जंगी तैयारी नहीं थी, बद्र में लड़ाई हुई। अब मैं आपसे पूछता हूँ, मैं किसी साहबी से पूछूं कि यार कि आप रसूलुल्लाह के बहुत करीब हैं और आपकी बड़ी इज्जत और अजमत है, बताइए रसूलुल्लाह बद्र में क्या करेंगे? 13 साल चुप रहे, 1 साल यहाँ भी खामोश, कोई तैयारी नहीं, अभी जो लोग लड़ने आए करेंगे क्या? पैगम्बर बता सकते हैं? पैगम्बर ने जंग की, जंग को जीत लिया। अब मैं लड़ने पर आए तो एक नहीं 84 लड़ाइयाँ गजबे और सरिये, यहाँ लड़े वहाँ लड़े वहाँ लड़े। तो जिस मुसाहबी का इंतकाल हो गया हो मक्के में, अगर मैं पूछूं कि रसूलुल्लाह मदीने में क्या करेंगे तो बता सकता है? कह रहे थे वो लड़ेंगे नहीं, वो बिल्कुल जनाब ईसा के रास्ते पर है, जितनी चाहे हो जाए, खून से जूतियों में खून भर जाए तो भी वो हाथ नहीं उठाएंगे। अच्छा मैं कहता हूँ सब हो गया, अब रसूलुल्लाह बिल्कुल उम्रे के लिए तैयार होकर निकले, हुदैबिया की मंजिल पर आ गए, अभी मालूम नहीं क्या होगा। और हुदैबिया में मैं तमाम लोगों से पूछ रहा हूँ रसूलुल्लाह क्या करेंगे? अगर रसूलुल्लाह ने अवाम के मेयार और फिक्र के एतबार से काम किया होता तो एतराज ही क्यों होता? सब समझ रहे थे कि अभी कुछ होगा, जंग होगी, हम यहाँ जाएंगे, उमरा करेंगे, लौटेंगे और सब, और पैगम्बर ने सुनो कर ली। किसी को मालूम था कि पैगम्बर इतनी, जब तलवारें नहीं थी, जिरहे नहीं थी, तब तो लड़ाई लड़ी, और जब इतनी तैयारी से आए तो जंग नहीं कर रहे हैं। हुदैबिया में कोई जान सकता था ये पैगम्बर क्या करेंगे? नहीं मालूम क्या करेंगे। सुनो कर ली, फतेह मक्का के मौके पर क्या करेंगे? जब तक नहीं हो गया मक्का फतेह, लोग समझेंगे आज लोगों की गर्दनें कट जाएंगी, लूट लिया जाएगा, जैसे जंग में किया जाता है। ईसाइयों से मुकाबला हो गया, मुबाहले के लिए जा रहे हैं, बताइए पैगंबर क्या करेंगे? जब तक कुरान की आयत है फमन हाथ जगत हुए मिन बाद मा जाता मिन अलिल फकुल तआलू नदउ अबनाना व अबनाकुम व निसाना व निसाकुम व अनफुसना व अनफुसकुम ثم نستحل فنجعل لعنة الله على الكاذبين। जब कोई आदमी हुज्जत के आ जाने के बाद भी, दलील के आ जाने के बाद भी बिना वजह का जिदाल करे तो कहो कि तुम अपने ले आओ, अपने बेटों को लाओ, हम अपने बेटों को लाएं, तुम अपने लक्षों को लाओ, हम अपने लक्षों को लाएं, तुम अपनी औरतों को लाओ, हम अपनी औरतों को लाएं, और फिर झूठों पर लानत करार दें, एक दूसरे पर नहीं। जो झूठा होता है लानत उसी पर होती है, भेजने से नहीं होती। लानत भी अपनी सही जगह ढूंढती है, सलवात भी अपनी सही जगह ढूंढती है। झूठों पर लानत करार दें, आप बताइए इसके अलावा कोई आयत है? कोई आयत उसके अलावा है? नहीं है। फिर रसूलुल्लाह ने कॉम्प्रोमाइज कैसे करनी है? देखो अल्लाह ने हुक्म दे दिया कि झूठों पर लानत करार दे दें, और फिर आपने कॉम्प्रोमाइज कर लिया, आप पीछे चले गए, तो कुरान की कोई दूसरी आयत होनी चाहिए कि यह हुक्म मंसूख जाओ। इसका मतलब है पैगंबर जानता है कि इस आयत में क्या मुजमर है, अख्तियार क्या है। हम तो समझते थे कि आज मुबाहला होगा, मगर मुबाहला नहीं हुआ। कोई जब तक पैगंबर ने समझौता नहीं कर लिया तब तक किसी को नहीं पता था ये है। गदीर में जब पैगंबर ने सबको इकट्ठा कर लिया, किसी को मालूम था क्या कहेंगे? मालूम होता तो कोई रुकता? किसी को नहीं मालूम। इसका मतलब है कि बहुत बड़ा कमाल और एजाज होता है जो हुजूर की शौके सोहबत याफ्ता है कि वो सच्ची बात ये बता दें कि क्या हुआ, मगर ये नहीं बता सकते हैं कि इस सिचुएशन में क्या होगा। जरूरत यह है कि पैगंबर के जाने के बाद ऐसे कामिल अफराद मौजूद हो जो ये बताएं कि अगर सिचुएशन पैगंबर के सामने ये वाली होती तो पैगंबर ये करते। सलाह के दुआ मनवा रहे हो मत, अहले बैत ये नहीं बताते थे रसूल ने क्या किया। अहले बैत ने पैगंबर के इस कमाल को अपने में इस तरह जब कर रखा है कि वो ये बता देंगे कि अगर पैगंबर यहां पर होते तो ये करते। हुसैन ने ये तो बता दिया होगा, मेरे दाना ने ये किया। हुसैन ने ये बताया अगर यजीद रसूल से बैत मांगता तो रसूल इनकार करते, और अगर जरूरत इस तरह देखते थे। यही था अमीरुल मोमिनीन ने कहा, इब्तदाई दौर में पैगंबर के जमाने में मुसलमानों की तादाद बहुत कम थी, और मुशरिकीन और कुफार को जब जंग होती थी तो तादाद को नहीं बढ़ाया जा सकता था, मगर नफसियाती तौर पर अगर तादाद भी कम हो और सब बुढ़े नजर आए तो जो मुखालिफ होता है उसका हौसला बढ़ता है। तो तादाद नहीं बढ़ सकती, कम से कम बुढ़े जवान तो बनाए जा सकते हैं। ضرورت باقی نہیں رہ گئی, اس لیے اختیار ہے جس کا جی چاہے لگائے جس کا جی چاہے نہ لگائے. سنت ہے, اگر خالص سنت کو سمجھا جائے تو یہ ہے کہ بغیر سوچے سمجھے یہ معصوم سمجھ سکتا ہے کہ خضاب لگانا کب ضروری تھا اور خضاب لگانا کب مستحب ہو گیا. یہ شان ہے ان کے سمجھنے کی. یہی ہوتا ہے, ہم تو خالی ایک لٹرلی لفظی طور پر ایک بات کو پکڑ لیں. کوئی عام آدمی ہوتا, میں یہ کہہ رہا ہوں, جب جنگ جمل میں امیر المومنین کو فتح حاصل ہو گئی تو تمام بہت سے ساتھیوں کا آپ کے اوپر زور ہوا, یہ مولا یہ جتنے گرفتار ہوئے ہیں ان کے سارے اموال لوٹ لیے گئے. امیر المومنین نے یہ کہا تھا کہ جنگی ہتھیار جو جنگ میں ہیں بس اتنا. دیکھیے رسول اللہ کی کوئی لڑائی مسلمانوں سے نہیں ہوئی جس میں دونوں فریق مسلمان ہو, صحیح غلط مسلمان ہو, ایسی کوئی لڑائی نہیں. امیر المومنین پہلی مرتبہ واقعہ پیش آیا ہے کہ مسلمانوں سے مسلمانوں کی لڑائی ہوئی, گروہ کو شکست ہو گئی. امیر المومنین نے کیا کیا, لوگوں سے نے کہا کہ صاحب ہم کو ان کے اوپر یہ جو مرد گرفتار ہو جائے انہیں کبھی غلام بنایا جائے, جیسے طریقہ تھا جنگی قیدیوں کو غلام بنا لیا جاتا تھا. امیر المومنین نے سمجھایا, لوگوں کی سمجھ میں نہیں آیا. امیر المومنین نے دیکھے وہ تو ان کی تو منطق کو لاجک ایسی تھی کہ جس کے سامنے کوئی سٹڈی نہیں کر سکتا, اور یہی معصوم کا کمال ہوتا ہے. حضرت فرمایا قتل کر جا کے وہ کون ہے جو ام المومنین عائشہ کو اپنی کنیزی میں لینا چاہتا ہے. سناٹا کر لیا تو سوال یہ کہ اگر کنیز بنائی جائے غلام بنائے جائیں گے تو جو لیڈر ہے کیا وہ چھوڑ دیے جائیں گے. سب ہے, سب کی سمجھ میں آ گئے. پہلی مرتبہ امیر المومنین نے مسلمانوں سے لڑائی کا کیا انداز ہونا چاہیے اور جنگ ختم ہو جائے تو کس طرح کا برتاؤ ہونا چاہیے, اس کو رکھا ہے. یعنی گویا بتایا اگر رسول جنگ جمل میں موجود ہوتے تو یہ کرتے جو میں نے کیا, اندازہ کریں. اسی طرح سے آپ بتائیں, ایک قتل کے اوپر اگر سردار قبیلہ کا قتل ہو جائے تو ہزاروں قتل ہو جاتے ہیں. عرب کا طریقہ تھا, امیر المومنین کے قتل کے بعد جو وصیت امیر المومنین کی ملتی ہے ابن ملجم کے لیے, امیر المومنین نے جو وصیت فرمائی ہے بحر البلاغہ میں وہ وصیت موجود ہے. اور صاحبان نظر سے میں کہنا چاہتا ہوں آپ پڑھیے گا, ایک کتاب ہے, ایک کانفرنس ہوئی تھی 1952 میں واشنگٹن میں کانفرنس ہوئی تھی, اس میں لا ان دا مڈل ایسٹ اس سے ٹاپک پر ہوئی تھی. تو اس میں مختلف موضوعات ہیں, ایک موضوع ہے ایڈمنسٹریشن آف کریمنل جسٹس, ایک موضوع ہے جس میں اس رائٹر نے ایڈمنسٹریشن آف کریمنل جسٹس ان اسلام کو لکھا ہے. تو اس میں اس واقعے کو لکھا ہے کہ یہ پہلی نظیر ہے اسلام میں کہ جس میں یہ فکسیشن کیا گیا ہے کہ قصاص کا قانون کیا ہونا چاہیے. امیر المومنین نے یہ کہا دیکھو میرے قاتل نے مجھے ایک ضرب لگائی ہے, اگر میں بچ گیا تو مجھے اختیار ہے, اور اگر میں رخصت ہو جاؤں اس ضرب سے تو یاد رہے ایک ضرب کے بدلے میں ایک ضرب لگانا ایک سے زیادہ نہیں. اور یہ بھی اب علی جیسی ذات ختم ہو جائے, آپ کو سوچیے خوارج نے کیا تھا, پورا خوارج کا قبیلہ صاف ہو جاتا, مگر آپ نے فرمایا ایک ضرب لگائیے ایک سے زیادہ نہ لگانا. اور دیکھو لاش کو مسلح نہ کرنا, ٹکڑے ٹکڑے نہ کرنا, کیونکہ اللہ کے رسول کا فرمان ہے کہ اگر کٹ کھانا کتا بھی کیوں نہ ہو تو اس کی لاش کے ٹکڑے نہ کرنا. یہ امیر المومنین کا وہ کہتا ہے ایڈمنسٹریشن آف کرمنل جسٹس میں کہ یہ پہلی نظیر ہے, ورنہ اس سے پہلے خلیفہ کے قتل پر ہی جنگ جمل اور جنگ صفین ہوئی ہے. پوری لڑائی ایک آدمی کے قتل پر ہزارہ آدمی قتل ہو گئے. تو یہ وہ اہل بیت کی شان ہے. عصمت کی روشنی میں اسلام اس لیے سمجھنا ضروری ہے کہ عصمت کی روشنی میں اسلام سمجھا جائے گا تو بالکل صحیح راستہ مل جائے گا جس میں کسی غلطی کا امکان نہیں رہے گا. بس دامن وقت میں گنجائش باقی نہیں رہی, ورنہ میں آپ کے سامنے عرض کرتا بات کیا ہے. علماء بھی کام کریں گے, مجتہدین بھی کام کریں گے, فقیر بھی کام کریں گے, مگر اسٹینڈرڈ اور معیار قرآن اور محمد والے محمد رہیں گے. انہیں ہر وقت دیکھنا ہوگا, ان پر نظر رکھنی ہوگی. اسی لیے میں آپ سے عرض کرنا چاہتا ہوں کہ آپ غور کیجئے, کربلا میں بھی امام نے ایسا نہیں ہے کہ عالموں کی عزت کا معیار نہیں قائم کیا, نہیں. کہاں تو امام حسین جو سامنے آتا ہے اسے کہتے چلے جاؤ تقریر کر رہے, یہ میرے سر کے کہاں ہے, میرا سر مل جائے گا ان کا مقصد پورا ہو جائے گا, چھوڑ کے چلے جاؤ, سب کو واپس کر رہے ہیں اور کسی کو لکھ رہے ہیں, خط بھیج رہے ہیں, من الحسین الغریب الى الرجل الفقیر. یہ خط ہے حسین غریب کی طرف سے فقیر کے لیے, رجل فقیر حبیب ابن مظاہر کے لیے بھیجا جا رہا ہے. یہ رجل فقیر قابل اتباع ہے, قابل تقلید ہے, کیونکہ اس نے اپنے افعال اور اقوال کو امام معصوم کے افعال و اقوال کا پابند کر دیا ہے. اب غلطی کا امکان نہیں ہے, आपको मालूम है कि ये कैसे आए, इनका अंदाजा कीजिए। इतने कूफे के हालात खराब थे, इतने कूफे के हालात खराब थे कि खत मिलने के बाद उन्होंने अपनी जौजा से भी बात छिपानी चाहिए। दीदी ने पूछा किसका खत है, कहा हुसैन का खत है। कहा क्या लिखा है, कहा लिखा है कि मैं करबला के बंद में घिर गया हूँ, मेरी नुसरत के लिए आओ। दीदी ने पूछा तुम्हारा क्या इरादा है, कहा सोचता हूँ जाऊँ या न जाऊँ। अब इसी तरह आप बताइए, इतना खतरा कि बीवी से आदमी खतरा महसूस कर रहे हैं। ज्यादा मोलना उसने एक मरतबा कहा वाय हो तुम्हारे ऊपर कि फर्जंदे रसूल तुम्हें बुलाए और तुम कहते हो जाऊं या न जाऊं। कहा ये मोलना मैं तेरा ईमान जांचना चाहता था, भला फर्जंदे रसूल मुझे आवाज दो और ये गुलाम न जाए। अपने गुलाम को हुक्म दिया घोड़ा लेके शहर पना के बाहर जाओ, मैं छिपता हुआ आता हूं कहीं गिरफ्तार न हो जाऊं। कहा कि मैं जाऊं, बहुत देर गुजर गई जनाब हबीब को पहुंचने में ताकि पुलिस और जो सिपाही है उनसे बच जाए। यहां तक कि ऐसे मंजिल पर पहुंचे देखा घोड़ा रो रहा है। अब जो गुलजना की छवि निकाली जाती है, घोड़े की छवि निकाली जाती है, लोग क्यों निकालते, अरे साहब उसने वफा का सबूत दिया है, जानवरों ने भी वफा का सबूत पेश किया, घोड़े की आंखों से आंसू जारी और गुलाम कह रहा है ये राहवार वो नहीं, अगर मेरा आका नहीं आएगा तो नुसरत इमाम के लिए मैं चलूंगा। ये मजमा तशरीफ फरमाया, मैं कहता हूँ हबीब कह रहे नुसरत इमाम के लिए मैं चलूंगा, हबीब का गुलाम कह रहा है, हबीब आया आपने कहा तू जा, रोने लगे गुलाम ने कहा तू जा मैं जा रहा हूँ। उसने कहा वाह, जब तक दुनिया का मामला था आपने खिदमत ली, अब जब आखिरत की तरफ का मामला हुआ तो आप मुझसे कह रहे मैं आपका साथ नहीं छोड़ूंगा, मैं इमाम की नुसरत के लिए जाऊंगा। अब जैसे जब ऐसे गुलाम हो, ऐसे मौला के चाहने वाले हो, अभी दूसरों को खबर भी नहीं कि हुसैन ने आवाज दी अब्बास आगे बढ़ो मेरा नासिर आ रहा है, कौन सी तिमिर आई, ए अब्बास आगे बढ़ो मेरा हबीब आ रहा है, मेरा दोस्त आ रहा है, भला उस नासिर की शान चाहोगी जिसकी तिमिर आई के लिए अब्बास जैसा भाई आगे बढ़ा हो। हाँ चाहने वाले आज भी जो लोग जियारत के लिए जाते हैं, जहां हुसैन का रोजा है वहां पहुंचने से पहले हबीब की कब्र से गुजरते हैं, बोला हबीब आज भी मुहाफिज बने हुए लेते हैं, आका गुलाम मौजूद है। बंगर हबीब आए उधर हुसैन के महल गुफ्तगू थे, एक कमीज में आके आवाज दी हबीब तुम्हें सही अदा की नारी सलाम दे रही है, तुम्हें जैनों में कुलजूम का सलाम। हबीब ने अपने मुंह पर तमाचे मारे, अल्लाह अल्लाह बूढ़े थे, इसे कोई शक नहीं इमाम से ज्यादा सुन था, और हालत ये थी कि जो भरे थी वो लटक रही थी, जिसको रूमाल फाड़ के बांधा गया था, कमर झुक गई थी, कमर पे कटका बांधा था और कमर को सीधा किया था जनाब हबीब ने, मगर इमाम ने भी अपने नासिर की शान को बरकरार रखा। कल में लश्कर का आलम अब्बास को दिया, मैमने के ऊपर जहर ने कैम को अलम सुपुर्द किया, और मैसरा जो बनाया उसने अपने दोस्त को नासिर हबीब को अलम दिया। 20 आदमियों का मैसरा, उसने हबीब को सुपर सालार बनाया, हबीब के पास अलम दिया है। लेकिन जब सुबह हुई जंग शुरू हुई, आप सुनते रहते हैं, और जहाज का यह आलम हुआ तो जब एक एक आदमी लौ रहा था तो लश्कर यजीद बहुत ही हजीमत उठा रहा था, तो लश्कर यजीद ने तय किया कि एकदम से हमला किया जाए। तो यजीद के लश्कर का जो मैमना था, जिसमें शिम्र दिलजोशन मनून सरदार था, उसने हबीब के मैसरे पर हमला किया है, ये रिवायत में मिलता है। और जब हबीब के मैसरे पर हमला किया तो हबीब के पास तो कुल 20 आदमी थे, मगर जनाब हबीब ने अपनी जामादी का सबूत दिया, अपने साथियों से कहा देखो हम कम है, जो लोग हमला करने आ रहे हैं वो ज्यादा है, ऐसा न हो कि हम पस्पा हो जाए, ऐसा करो अपने नेजे अपनी कमर में लगाओ और नेजे को जमीन में टिका दो, अगर पीछे हटे तो हमारे नेजे खुद हमारे पार हो जाए। सारे साथियों ने अपने नेजे पर अपनी कमरें टेक करके और मुकाबला किया और दुश्मन को पस्पा कर दिया, मगर चंद सिपाही ख्याल हुसैनी तक आ गए। अरबाज करम जो रिवायत में आ रहा वो ये है, मैं उन सिपाहियों का आना था लश्कर यजीद के कि कुछ कमीजें घबरा के बाहर निकल आएंगे, और उन्होंने आवाज दी है हुसैन के नासिरों मदद करो, पर ये सुन रहा था कि हर तरफ से कलबे लश्कर से सिपाही, मैमने से सिपाही, मैसरे से दौड़े और शिमर के पूरे लश्कर को भगा।
پاس سے گزارش ہے فرش ہے پر آ کر محافانی وسیع نظر نہیں کرنا۔